पश्चिम डायरीका साथमा
टिभी हेर्ने इन्टरनेसनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल
नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
नेपाल भारत सीमामा सशस्त्र प्रहरीको फोर्स मार्च अपरेसन सुरु, बाँकेसँग जोडिएको सीमा सुरक्षाका लागि चारवटा पोस्ट।
बाँके राप्तीपारी बगौडा क्षेत्रमा नेपाली रुपैयाँ चल्यो, बैङ्किङ कारोबार सुरु, गर्मीका कारण नेपालगञ्जमा रगत अभाव, संस्थागत रक्तदानमा कमी।
बर्दियामा हुलाकी सडक खनेर अलपत्र, स्थानीय आन्दोलित, नेपालगञ्जको विकासमा मन्दिर मापदण्ड र मुद्दाले अड्चन।
र तेस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि लाली रूपन्देही 11 हात पार्यो, बाँके कोहलपुरमा उपमेयर छात्रा क्रिकेट रनिङ सिल्डमा त्रिभुवन र रामजानकी विजय।
नयाँ सुट जुत्ता ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटल होटल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा सीमामा सशस्त्रको फोर्स मार्च, चारवटा पोस्टको भरमा सीमा सुरक्षाको सन्दर्भ रहेको छ। सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले नेपाल भारत सिमानामा आफ्नो सक्रियता बढाएको छ। फोर्स मार्चका नाममा सशस्त्र प्रहरीले बाँकेको सीमा क्षेत्रमा निगरानीसँगै सक्रियता बढाएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय बाँकेबाट सशस्त्र प्रहरी निरीक्षक वीरतशेर थापाको नेतृत्वमा खटिएको 32 जनाको टोली सीमा क्षेत्रमा फोर्स मार्च अपरेसन सुरु गरेको छ। 8 दिनका लागि खटिएको टोलीले सीमा स्तम्भको अवस्था, वस्तुस्थिति, सीमामा हुने विभिन्न गतिविधि, सीमा अतिक्रमण लगायतको जानकारी लिनुका साथै भव्यतव्य परेमा सीमा क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा पुर्याउने स्थानको खोजी गर्ने फोर्स मार्चको उद्देश्य रहेको कार्यालयका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक फडिन्द्र राज पौडेलले बताउनुभयो। बाँकेको जमुनाबाट सुरु भए जिल्लाको सुदूर मानिने सुया बखौडासम्म पुग्ने फोर्स मार्चले सीमा क्षेत्रमा रहेका अन्य सुरक्षा निकाय, विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्था र भारतीय सशस्त्र बल सीमा SSBसँग समन्वय गरेर जानकारी लिने उहाँले बताउनुभयो। सशस्त्र प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो, बाँके मात्र नभई देशको सबै अन्तर्राष्ट्रिय सीमामा फोर्स मार्च परिचालन गरिनेछ। यसअघि गरिएको रुट मार्च, लङ रुट मार्चको अभ्यास अन्तर्गत फोर्स मार्च भएको सशस्त्र प्रहरीले जनाएको छ। हिजो शनिबार नरेनापुर पुगेको टोली आज आइतबार कटकुइयाँ प्रस्थान गर्दैछ। बाँके जिल्लासँग जोडिएको अन्तर्राष्ट्रिय सीमाको सुरक्षाका लागि अहिले जिल्लामा 4 मात्र बोर्डर आउटपोस्ट बिओपी रहेका छन्। नेपालगञ्ज सदरमुकामदेखि पूर्वमा रहेका 4 बिओपीमध्ये कटकुइयाँ र कालाबन्जार स्थायी हुन् भने नरेनापुर र गङ्गापुर अस्थायी बेस क्याम्प रहेका छन्। यदुराज मिश्रले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
ठेकेदार कम्पनीको लापरवाहीले आउजाउमा समस्या आएको भन्दै स्थानीयले नेपाल भारत जोड्ने बर्दियाको गुलरिया मूर्तिया सडक खण्ड हिजो करिब 2 ठप्प पारे। भारतीय सीमा मूर्तिया हुँदै भुरीगाउँ जोड्ने सडक खनेर अलपत्र छोडेपछि पानी जमेर हिलामे भएको छ। पप्पु कन्स्ट्रक्सन अन्तर्गत पेटी ठेकेदार कम्पनी गणपति निर्माण सेवाले ठेका लिएको उक्त सडकमा आइतबारदेखि नै ग्राभियर सुरु गर्ने वचनपत्र प्रतिबद्धतापछि स्थानीयले चक्काजाम फिर्ता लिएका छन्। कमल पन्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
मध्यपश्चिमको मुख्य उपचार केन्द्रका रूपमा रहेको नेपालगञ्जमा रगत अभाव देखिएको छ। नेपालगञ्ज स्थित नेपाल रेड क्रस सोसाइटीको क्षेत्रीय रक्त सञ्चार केन्द्रमा रगतको मौजदात अत्यन्त न्यून हुँदा रगत अभाव देखिएको हो। चर्को गर्मीका कारण संस्थागत रक्तदानमा कमी आएपछि रगतको अभाव देखिएको सम्बद्ध संस्थाको भनाइ छ। 150 प्रिन्ट मात्रै रगत स्टकमा छ। ब्लड बैङ्कका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मीले भन्नुभयो, यस्तै नेपालगञ्ज स्थित ब्लड बैङ्कको कोहलपुर स्थित इकाइमा पनि रगतको मौजात पर्याप्त छैन। लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायकले संस्थाका पूर्व अध्यक्ष अच्युतराज सुवेदीको स्मृतिमा आगामी मङ्गलबार रक्तदान कार्यक्रम गर्दैछ। देवेन्द्र पौडेलले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
देशमा द्रुत गतिमा विकास निर्माण कार्य अघि सरिरहेका बेला बाँकेमा मन्दिर, सडक मापदण्ड र विभिन्न मुद्दाले विकासको गतिलाई प्रभावित गरिरहेको छ। नेपालगञ्ज स्थित चारवाहिनी त्रिवेणी मोड सडक खण्ड व्यापक विवादपछि अघि बढ्यो, तर त्रिवेणी मोडमा रहेको श्री सिद्धनाथ शिव मन्दिरले भौतिक संरचना नभत्काउँदा अहिले त्यस क्षेत्रको सडक र नाला निर्माण कार्य रोकिएको छ। दुई वर्ष अघि त्रिवेणी मोड नजिकका बासिन्दा आशिष गुप्ताले मापदण्ड विपरीत निर्माण कम्पनीले घर भत्काउने गरेको भन्दै तत्कालीन पुनरावेदन अदालत नेपालगञ्जमा रिट दायर गर्नुभएको थियो। रिटको अन्तिम फैसलामा उपमहानगरपालिकाले जित हासिल गरे पनि दुई वर्षदेखि करिब 5 मिटर बाटो अलपत्र अवस्थामा छ। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शमशेर राणा भन्नुहुन्छ, त्रिवेणी मोड मन्दिरको विवाद टुङ्गाउने क्रममा म थालेको छु, दैनिक नेपालगञ्जमा खबर छ।
बाँकेको अति दुर्गम सराह रहेको राप्ती पारी बगौडा क्षेत्रमा नेपाली रुपियाँ सहजै चल्न थालेको छ। गाउँमै नेपाली बैङ्क स्थापना भएपछि सहजै नेपाली रुपियाँ चल्न थालेको हो। वैदेशिक रोजगारका क्रममा खाडी मुलुक पुगेका आफन्तहरूले पठाएको रकम गाउँकै बैङ्कबाट सहज पाउन थालेपछि बैङ्कको नरायणपुरका बासिन्दा दङ्ग परेका छन्। सनराइज बैङ्कले नरायणपुरमा शाखा स्थापना गरेर रेमिटान्स सेवा सुरु गरेपछि स्थानीय बासिन्दाहरूले धमाधम बैङ्कमा खाता खोल्न थालेका छन्। विदेशबाट रेमिटान्स मार्फत पठाएको रकम सिधै आफ्नो बैङ्क खातामा जम्मा हुन थालेपछि स्थानीय बासिन्दाहरू लामहामृत भएका छन्। विदेशमा रहेका छोराहरूले पठाएको पैसा गाउँकै बैङ्क मार्फत बुझ्न पाउँदा स्थानीय जन्नुतुल पठानी निकै खुसी देखिनुहुन्छ। उहाँले चाहिएको जति मात्रै झिक्ने र बाँकी बैङ्कमै जम्मा गरेको बताउनु भयो। गत माघमा बैङ्कको शाखा खुलेपछि नरायणपुरका करिब 1,200 जनाले बैङ्क खाता खोलेका छन्। कृष्ण अधिकारीले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
लाली रूपन्देही 11ले तेस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। हिजो भएको फाइनलमा गत वर्षकै फाइनलिस्ट सङ्कटा क्लब काठमाडौँलाई 1-0 गोलले पाखा लगाउँदै रूपन्देहीले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। प्रतिस्पर्धात्मक खेलमा रूपन्देहीका जोन ग्यालोरीले 53 मिनटमा गरेको गोल नै निर्णायक भएको थियो। दुवैतिरबाट आक्रमक प्रयास हुने भएका थिए। गोल गर्ने अवसर तुलनात्मक रूपमा सङ्कटाले बढी पाएको थियो। गोल्ड कप जितेसँगै रूपन्देहीले 5,00,000 रुपियाँ पुरस्कार पाएको छ। दोस्रो भएको सङ्कटाले 2,50,000 पाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रूपन्देहीका कप्तान दीपक गुरुङ हुनुभएको छ। उहाँले सुजुकी मोटरसाइकल प्राप्त गर्नुभयो। त्यस्तै उत्कृष्ट गोलकिपर रूपन्देहीका राजु बाबु मगर, रक्षकमा रूपन्देहीका युदा शाही, मिडफिल्डरमा सङ्कटाका सौजन राई र उत्कृष्ट फरवार्ड सङ्कटाकै शान्ति गुरुङ हुनुभएको छ। उहाँहरू सबैले 10,000 रुपियाँ पाउनुभयो, दैनिक नेपालगञ्जमा खबर छ।
पश्चिम डायरीमा कृषि सूचना प्रणालीको प्रयोग र फाइदा।
किसानहरूले अब स्टेक होल्डरहरूले सूचना प्राप्त गर्छ, एसएमएस प्राप्त गर्छ, र त्यो एसएमएसको आधारमा अब जस्तो भोलि पानी पर्यो भने कुनै बाली नोक्सान पाकेको छ भने नोक्सान हुनसक्छ, आज थाहा पायो भने उसले के भन्छ घरभित्र हुनसक्छ, त्यो बचाउन सक्यो नि।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
एभरेस्ट बैंकको शाखा रहित बैंकिङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार। एभरेस्ट बैंकको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने, रकम निकाल्ने, साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ। सहकारी UK8 सक्षम आयोजना।
सरनम। ओ हो जेठे नानी।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त?
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ रे। बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंचर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-034।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
किसानहरूका लागि कृषि सूचना प्रणाली प्रभावकारी बन्दै गएको छ। सूचना प्रणालीलाई किसानहरूले कृषि वरदानका रूपमा लिएका छन्। सूचना प्रणालीकै कारण जलवायु प्रकोपबाट हुने नोक्सानीबाट जोगिन अप्नाउनु पर्ने सावधानीका बारेमा किसानहरूले थाहा पाउने गर्दछन्। मोबाइल एप्लिकेसन, MS बुलेटिन जस्ता प्रविधिबाट सूचना प्रणालीको उपयोग गरिएको छ। कृषि सूचना प्रणालीको प्रयोग र फाइदाका विषयमा कुराकानी गर्दै कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका निर्देशक शिवनन्दन प्रसाद शाह।
यो कृषि सूचना प्रणाली भनेको तपाईँको जलवायु प्रकोपबाट हुने नोक्सानीलाई न्यूनीकरण गर्नलाई र सहजीकरण गर्नलाई तपाईँको यो कृषि सूचना प्रणाली हो। अब यो प्रणाली अन्तर्गत तपाईँको मोबाइल एप्लिकेसन बनाएको छ, अफलाइनमा चल्छ। त्यसकारण त्यो मोबाइल एप्लिकेसन एन्ड्रोइडमा इन्स्टल गरिसकेपछि, एकपटक इन्स्टल गरिसकेपछि हप्तामा एकपटक अपडेट पनि गर्नुपर्छ। तर त्यसबाट लगभग कृषि सम्बन्धी, पशुपालनसँग सम्बन्धी, तरकारी बाली, फलफुल बालीसँग सम्बन्धित सबै समस्याहरू समाधान गर्न सहयोग गर्छ।
भन्नाले यो कृषि सूचना प्रणालीलाई प्रयोग गरेर जुन तरकारी बाली हुन्छ त्यसमा चाहिँ त्यो समस्या समाधान गर्ने चाहिँ उपाय चाहिँ एउटा महत्त्वपूर्ण मानिन्छ है।
त्यो समस्या के छ, जलवायु प्रकोपबाट हुने नोक्सानीलाई मोबाइल एप्लिकेसनले हेरेर समस्या समाधान गर्छ। त्यसपछि इम्प्याक्ट के पर्छ भने कृषि उत्पादन बढाउनलाई सजिलो हुन्छ। र यसमा कृषि सूचना प्रणाली अन्तर्गत SMS सेवा पनि छ। अर्ली वार्निङ सिस्टम अन्तर्गत किसानहरूले अब स्टेक होल्डरहरूले सूचना प्राप्त गर्छ, SMS प्राप्त गर्छ र त्यो SMSको आधारमा अब जस्तो भोलि पानी पर्यो भने कुनै बाली नोक्सान पाकेको छ भने नोक्सान हुनसक्छ, आज थाहा पायो भने उसले के भन्छ घरभित्र हुनसक्छ, त्यो बचाउन सक्यो नि। त्यसले गर्दा के भने कृषि उत्पादन त बढ्यो नि त। त्यो हिसाबको यो सूचना प्रणाली दुई दुई
अनि यो सूचना प्रणालीमा चाहिँ यहाँले भन्नुभयो मोबाइल एप्लिकेसन अनि एसएमएस अरू के छन् कस्तो खालको सूचना प्रणाली छ र यो उनीहरूलाई ठ्याक्कै कसरी प्रयोगमा ल्याउनुहुन्छ जस्तै अब उनीहरू त किसान एउटा अब पढे लेखेको पनि हुँदैन त्यति टेक्नोलोजी जान नजानेको पनि हुनसक्छ उनीहरूलाई कस्तो प्रयोगमा ल्याउनु भएको छ
अब कस्तो छ भने सूचना प्रणाली अन्तर्गत हाम्रो वेबसाइट छ हाम्रो मोबाइल एप्लिकेसन छ अनि एसएमएस सेवा छ रह्यो के भने अलिकति सहर एरियामा किसानहरूले तपाईँको मोबाइल एप प्रयोग गर्न सक्छ तर ग्रामीण क्षेत्रमा अलिकति अभ्यस्त आइसिटीमा अभ्यस्त नभएको कारणले गर्दा उहाँहरूको हामी क्षमता अभिवृद्धि गरेर यसरी प्रयोग गर्ने यसरी इन्स्टल गर्ने यसरी अपडेट गर्ने र यसमा यो कुरा छ भनेर हामी क्षमता अभिवृद्धि गर्छौँ र अहिले हेर्दाखेरि तपाईँको नेपालमा 90%भन्दा बढी जनसङ्ख्यासँग मोबाइल फोनहरू छ त्यसकारण मोबाइल फोनको आधारमा एप्लिकेसन डेभलप गरियो भने त्यो एप्लिकेसनले 90% मान्छेलाई त कभर त गर्छ रह्यो के भने अब छोरै मान्छेले पनि के भन्छ तपाईँको स्मार्टफोन छैन भने उसले त गर्न सक्दैन स्मार्टफोन भएको 50% भए पनि उसले 50% मान्छेलाई त कभर त गर्छ त्यस कारण त्यो क्षमता अभिवृद्धि पढे लेखेकोले आफै तपाईँको चलाउन सक्छ र जो पढेको छैन किसानहरू पढेको छैन अभ्यस्त त्यो आइसिटीमा छैन भने छोराछोरी मार्फत पनि उसले सूचना प्राप्त गरेर तपाईँको कृषि क्षेत्रमा निर्णय गर्नलाई उनीहरूलाई सजिलो हुन्छ
कतिको प्रयोग गरिरहेको पाइएको छ प्रभावकारी भयो कि भएछ
यो हामीले के गरेका थियौँ भने त्यसलाई 300-400 जति किसानलाई मोबाइल फोनमा फोन गरेर सोधेका थियौँ त्यसमा लगभग 70%भन्दा बढी किसानहरूले के भन्यो भने हामी एकदम यो एसएमएस र मोबाइल एप्लिकेसनबाट बहुत प्रभावित छौँ र यसले हाम्रो उत्पादन बढाएको छ भन्ने कुराहरू उहाँहरूले भन्नुभयो
जलवायुले चाहिँ कस्तो खालको कृषि बालीलाई प्रभाव पार्छ है कि अनि यो अलिकति वैज्ञानिक खालको र पारिसकेपछि चाहिँ उनीहरू चाहिँ कसरी चाहिँ थाहा पाउँछन् र त्यसको उपचारमा चाहिँ कसरी जान्छन्
अब कस्तो छ भने जलवायु परिवर्तन जस्तो किसानले चाहेको बेलामा पानी पर्दैन किसानले अब नचाहेको बेलामा पानी पर्ने यो परिवर्तनको रूप हो अब यो परिवर्तन भएपछि अब जस्तो आगामी 10 दिनमा या 1 महिनामा 3 महिनामा पानी पर्दैन भने किसानले थाहा पायो भने हामी त्यसको कृषि सल्लाह दिन्छौँ ल 3 महिना पानी पर्दैन तपाईँहरू के भन्छ यो बेमौसमी तरकारी भयो यो तरकारी भयो त्यो सिफारिस गर्छौँ यो लगाउनुहोस् त्यो लगाउनुहोस् भन्छौँ हामी र इन केस कुनै बाली लगाएको छ र पानी पर्ने सम्भावना छ भने त्यसको त पानी परेर त लस हुने सम्भावना भयो नि त लस क्षति हुने भयो नि त त्यस कारण उनीहरूलाई हामी के भन्छौँ ल पानी एकदम हुरी बतास आउँछ त्यस कारण तपाईँहरू इन्सुरेन्स गर्नुहोस् यो क्षतिबाट बच्नुहोस् भनेर हामी सल्लाह दिन्छौँ र तापक्रम वर्षा हेरफेर भइरहेको छ प्रत्येक हप्ता त्यो हेरफेरले गर्दा पनि तरकारी पशुपालनमा तपाईँको असर गर्छ कुनै रोग निस्किन सक्छ त्यो रोगको रोकथाम के हुनसक्छ कुन ट्रिटमेन्ट अब उपचार के गर्न सकिन्छ भन्ने कुराहरू हामी उहाँहरूलाई के भन्छ एसएमएस मार्फत मोबाइल एप्लिकेसन मार्फत र साप्ताहिक बुलेटिन मार्फत उहाँहरूलाई हामी अवगत गराउँछौँ
अब यहाँको आयोजना मार्फत पनि अब यो काम गरिराख्नु भएको छ देशैभरि अब यसको प्रभाव र यो कृषि जुन सूचना प्रणाली छ यसको प्रभावकारिता चाहिँ कतिको पाउनु भएको छ पहिलो विगत र अहिलेको तुलनामा
पहिला के थियो भने जलवायु परिवर्तन भनेकै के हो भन्ने कुरो सरकारको कर्मचारीलाई र किसानहरूलाई थाहा थिएन अब के भन्छ अहिले थाहा भयो अब त्यो थाहा भइसकेपछि के भने त्यसमा अनुसन्धानहरू विकास गरेका छ अहिले अब तपाईँको बाढीमा हुने धानको विकास गराएको छ थोरै पानीमा गहुँ हुने विकास गराएको छ त्यस्तै थोरै पानीमा तपाईँको धानको विकास गराएको छ थोरै पानीमा हुन्छ खडेरी भएको बेलामा पनि थोरै पानी भयो भने पनि धान हुन्छ त्योहरूको विकास भएको छ प्रभावकारिताको हिसाबले हेर्दाखेरि अहिले जति प्रभावकारी 25 जिल्लामा छ त्यो अब पुरै 75 जिल्लामा त लागू भएको छैन 25 जिल्लामा किसानहरू तपाईँको बहुत हर्षित छ र खुसी छ
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका निर्देशक शिवनन्दन प्रसाद शाह अब अर्को सन्दर्भ गोहलपुरमा उपमेयर प्रथम उपमेयर छात्र क्रिकेट रनिङ सिल्ड प्रतियोगिता हिजोबाट सुरु भएको छ गोहलपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको जिल्ला शिक्षा समन्वय समिति बाँके प्रमुख गोरखबहादुर थापा र गोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो प्रतियोगितामा नगरभित्र सञ्चालनमा रहेका 12 विद्यालयका छात्रा टिमले सहभागिता जनाएका छन् नागरिक पश्चिमेलीमा खबर छ
नेपाली कङ्ग्रेस बाँकेको क्षेत्र नम्बर 1 कार्यालयमा तालाबन्दी गरिएको छ क्षेत्र नम्बर 1 र 2 नयाँ संरचना अनुसार एकीकृत गर्ने सवालमा नेतृत्व कसले लिने भन्ने विवाद बढ्दै जाँदा एउटा पक्षले तालाबन्दी गरेको हो साबिकका क्षेत्रीय सभापति माधवराम खत्री र 2 सभापति रामचन्द्र मौर्याबीच नेतृत्व कसले लिने भन्ने विवाद चुलिएको हो दैनिक नेपालगञ्जमा खबर छ पश्चिम डायरीमा बिदाको दिन रमाइलो साथीभाइसँग कि परिवारसँग
साथीसँग अब किनभने चाहिँ अरू बेला छुट्टी हुन्न, कोही पढेका हुन्छन्, कोही जागिरी हुन्छ, के हुन्छ, शनिबारको दिन चाहिँ अब सबैलाई बिदा परेको हुन्छ अनि त्यस कारणले अब
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हम पत्रकार होए और हमरे स्थानीय स्तरमा यहाँ अपने संचार माध्यम है। हम कोई भी व्यक्ति, समुदाय और संस्था के मान सम्मान, मर्यादा, ख्याति और सार्वजनिक हित, शिष्टाचार, नैतिकता और जन स्वास्थ्य में यहाँ आघात न पड़े वाला कह के विज्ञापन, प्रकाशन और प्रसारण करे प्रतिबद्ध हन।
हम हो भी पत्रकार हुई, हम कोई भी बात जौन है वही अनुसार यानी वस्तुनिष्ठ हुई के सत्य तथ्य समाचार और संतुलित समाचार और विचार संप्रेषण करे प्रतिबद्ध हैं।
हम हूँ पत्रकार हुई, हम हमारे समुदाय में यहाँ रहे कोई भी वर्ग और संप्रदाय के आदमी लोग, खास करके बाल बालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय, अपांगता भए व्यक्ति और पछाड़ी करे गए उत्पीड़ित वर्ग, समुदाय क्षेत्र, भाषा भाषी और अल्पसंख्यक लोकोन्मुख समुदाय के खातिर उत्थान और विकास में यहाँ विशेष सहयोग पहुँचावे खातिर सूचना और समाचार संप्रेषण करे प्रतिबद्ध हैं।
ये पत्रकार साथी लोग जैसे पत्रकार आचार संहिता 2073 में यहाँ उल्लेख भवा कर्तव्य और जिम्मेवारी पालना करे नेपाल के सब पत्रकार और संचार माध्यमन के दायित्व है।
और व्यवसायिक और मर्यादित पत्रकारिता के खातिर पत्रकार आचार संहिता के पूर्ण पालना भवा है कि नहीं, समझ के उचित सलाह देख और सचेत करावे दायित्व नागरिक और नागरिक समाज के भी हो।
वही से आवाजाय समावेशी, पारदर्शी, स्वस्थ और गतिशील समाज बनावे खातिर जिम्मेवारी और जवाबदेही पत्रकारिता के अभ्यास आजे से शुरू करा जाए।
USAID के सहयोग में यहाँ पारस्परिक जवाबदेहिता कार्यक्रम द्वारा जनहित के खातिर जारी संदेश।
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज अब रंगीन कलेबर र ब्रडशीट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगंजको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगंज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। साताको छ दिन सबैका लागि कामै काम, जागिरेलाई समयमा कार्यालय पुग्ने चटारो, विद्यार्थीलाई विद्यालय जान दौडादौड, व्यापारीलाई व्यापारको पिरलो, किसानलाई खेतबारी सुमसुमाउँदै हैरानी, अन्य पेसा व्यवसाय कर्मीको पनि साताको छ दिन सायद यसरी नै बित्ने गर्छ होला। शनिबार पाएको एक दिने बिदाको रमाइलो कसरी गर्छन् त नागरिकहरू? सुनौ आजको नागरिक आवाज।
अनिश थापा। साथीहरूसँग रमाइलो गर्नु मनपर्छ, रमाइलो गर्न त्यस्तै कहिले मन्दिरहरू जस्तो भ्रमणमा शैक्षिक भ्रमणहरू अनि स्विमिङ गर्न, चलचित्रहरू हेर्न मनपर्छ अनि साथीहरूसँग रमाइलो गर्न मजा आउँछ भन्नुपर्छ त्यही नै।
सञ्जीव खासु मगर। साथीभाइसँग मनपर्छ अब नयाँ नयाँ ठाउँमा घुमेर, नयाँ नयाँ चिज हेरेर अनि त्यही रमाइलो मनाउनु गरिन्छ। फिल्म हेर्न गइन्छ अनि यस्तै पार्क, स्विमिङ गर्न गएर अनि यस्तै नयाँ नयाँ ठाउँ घुमेर, नयाँ नयाँ चिज हेरेर रमाइलो गरिन्छ।
मेरो नाम प्रियङ्का थापा। साथीसँग लाग्छ रमाइलो गर्न, साथीसँगै बस्नुपर्छ, के गर्ने, यताउति जान्छौँ, घुम्छौँ अनि फोटोसोटो खिच्ने काम त्यस्तै त हो। फिल्म हेर्न जान्छौँ, मन्दिर जान्छौँ अनि तालमा जान्छौँ त्यस्तै त हो। साथीसँग रमाउँछु।
विनोद विग। अब परिवारसँग भन्दा साथीसँग मनपर्छ, साथीसँग अब किनभने चाहिँ अरू बेला छुट्टी हुन्न, कोही पढेका हुन्छन्, कोही जागिरी हुन्छ, के हुन्छ, शनिबारको दिन चाहिँ अब सबैलाई बिदा परेको हुन्छ अनि त्यस कारणले अब चार पाँच दिनको अवस्था अथवा हप्तापछिको भेट हुन्छ, त्यसमा रमाइलो, अब घुमघाम, अब कहिले नदेखेका ठाउँहरूमा घुम्न जाने, कुराकानी गर्ने एकअर्कामा, त्यही हो। साथीसँग चाहिँ जस घुम्न मन लाग्छ।
मेरो नाम चाहिँ हरि गिरी। अब मेरो चाहिँ साथीसँग मनपर्छ होइन, किनकि अब साथीसँग शनिबारको दिन घुम्न पाइन्छ, या अब कुनै भनौँ न भिजुअलतिर पनि हेर्न पाइन्छ, भिजुअल देख्न पाइन्छ, अब स्विमिङतिर साथीहरूको यसो प्लान भयो भने जहाँ पनि जान पाइन्छ साथीहरूको इच्छा भएपछि। अब खासै भन्दाखेरि मलाई साथी नै मनपर्छ, साथीहरू नै घुम्न मनपर्छ।
किराना विष्ट हो। साथीसँग रमाइलो गर्न जान्छु, परिवारसँग त सधैँ बसेका हुन्छौँ, सधैँ रमाएका हुन्छन्, साथी भनेको कुनै दिनमा छुट्टिन्छौँ हामी, एकै दिनमा त भेट हुन्छ अनि एकै दिनमा रमाउँछौँ, सँगै घुम्छौँ, कुनै रमाइलो ठाउँमा जान्छौँ, यस्तो घुमघाम बाँडेर साथीहरू रमाइलो फुटासुटा हान्छौँ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको जहाज जुम्ला विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ। नेपालगञ्ज विमानस्थलबाट दिउँसो 2:15 बजे उडेको जहाज जुम्ला विमानस्थलमा ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको हो। 9NEAEB कल साइन भएको तारा एयरको ट्विनेटर जहाज ल्यान्ड गर्ने क्रममा टायर पञ्चर भएपछि रनवे छाडेको थियो। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 17 अन्तर्गत पर्ने जोगा गाउँमा हिजो आयोजित निशुल्क स्वास्थ्य शिविरबाट 285 जना सर्वसाधारण लाभान्वित भएका छन्। शिविरमा विश्व धूम्रपान रहित दिवस 2018 को अवसर पारेर आयोजना गरिएको हो। यस्तै हिजै बाँकेको खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो। सुशील कोइराला पर्खर क्यान्सर अस्पताल क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको हो, जसमा बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लाबाट करिब 500 बढीको स्वास्थ्य चेक जाँच गरिएको अस्पतालले जनाएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्जमा हिजोदेखि नेतृत्व विकास र सुशासन सम्बन्धी 5 दिने तालिम सुरु भएको छ। गैर सरकारी संस्था महासङ्घ बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा गरिएको तालिममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधि गरी 30 जनाको सहभागिता रहेको छ। तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घ बाँके शाखा अध्यक्ष सपना भट्टराईले तालिमबाट सहभागीहरूले नेतृत्व विकास र सुशासनबारे ज्ञान सिप लिने बताउनुभयो। मिसन टुडेमा खबर छ।
प्रदेश 7 सरकारले केही नयाँ कार्यक्रम सहित आर्थिक वर्ष 2075-76 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख मोहनराज मल्लले हिजो प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन, सडकलाई प्राथमिकतामा राखिएको छ। नयाँ पत्रिकामा खबर छ, प्रदेश 7लाई 2 वर्षमा साक्षर प्रदेश घोषणा गर्ने, विपन्न र सीमान्तकृत समुदायको उच्च शिक्षामा पहुँच बढाउने, छात्रवृत्ति कार्यक्रम लागू गर्ने, सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने लगायत मुख्य प्राथमिकतामा रहेको पाइएको छ।
बाँकेको बैजनाथ 1 गाबरमा 10 करोड लगानीमा बाख्रा फार्म बनाइँदैछ। शिव शिखर कृषि अनुसन्धान केन्द्रले 22 बिघा जमिन भाडामा लिएर बाख्रा पालन थालेको हो। केशव राणाले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपाल भारत सीमामा सशस्त्र प्रहरीको फोर्स मार्च अपरेसन सुरु। बाँकेसँग जोडिएको सीमा सुरक्षाका लागि 4 पोस्ट।
बाँके राप्ती पारी क्षेत्रमा नेपाली रुपैयाँ चल्यो, बैंकिङ कारोबार। गर्मीका कारण नेपालगञ्जमा रगत अभाव, संस्थागत रक्तदानमा कमी।
बर्दियामा हुलाकी सडक खनेर अलपत्र, स्थानीय आन्दोलित। नेपालगञ्जको विकासमा मन्दिर, मापदण्ड र मुद्दाले अवरोध।
र तेस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि रूपन्देहीले हात पार्यो, गोलपुर उपमेयर छात्रा रनिङ क्रिकेटमा त्रिभुवन र राम जानकी विजय। हवस् त, प्रविधि सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज जेठ 27 गते आइतबार, जुन 10 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बेट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।